नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। देशभर कोरोना संक्रमितको संख्या अत्यधिक बढ़दै गएको छ। एक महिनाभित्रै दैनिक 5,000 हाराहारीमा संक्रमित थपिन थाल्नुलाई जनस्वास्थ्य विज्ञहरूले भयावहतर्फको यात्रा भनेका छन्। काठमाडौँ उपत्यकासहित ठूला शहरहरूमा संक्रमितहरूको संख्या अत्यधिक बढ़ेको छ। नेपालगंज वीरगंज सहितका शहरहरूमा उपचार व्यवस्थापन पनि जटिल बनिरहेको छ। क्षेत्रीय स्तरका रेफरल अस्पतालहरूमा कोरोना उपचार कक्ष भरिएपछि स्वाभाविक रूपमा छेउछाउका जिल्लाहरूमा पनि समस्या उत्पन्न भएको छ। अक्सिजन, आईसीयू, भेन्टिलेटर लगायतका विभिन्न स्वास्थ्य उपकरण तथा कोरोना संक्रमितलाई प्रयोग गरिने औषधिको अपर्याप्तताको अवस्था पनि देखिएको छ। कोरोना नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा आज बिहानदेखि 2 साताका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ भने देशका अधिकांश स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेका छन्। त्यससँगै सीमा व्यवस्थापन लगायतका विभिन्न निर्णय पनि भएको छ भने सरकारले कोरोना नियन्त्रण र उपचारमा छिमेकी मुलुकहरू तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग एवं साझेदारीका लागि प्रयास अगाडि बढ़ाइरहेको छ। आजको अन्तर्सम्वादमा हामी स्थानीय र अन्तर्राष्ट्रिय प्रयास लगायतका विषयमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ परराष्ट्र मन्त्री एवं सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रवक्ता प्रदीप कुमार गेवाली। मन्जु, स्वागत छ यहाँलाई।
धन्यवाद।
सबैभन्दा पहिला सरकारले गरेको पछिल्ला निर्णयहरूका बारेमा अलिकति जाउँ। जोसँग सीमा क्षेत्रबाट हुने आवागमनका कारण कोरोना संक्रमण बढ़ेको भनेर पछिल्ला दिनहरूमा कुराहरू आइरहेको थियो, अब सीमा व्यवस्थापनको निर्णय भएको छ। यी सहितका सरकारले गरेको अब आजदेखि निषेधाज्ञा पनि छ। काठमाडौँ उपत्यका सहित कतिपय क्षेत्रमा आजदेखि छ भने केही स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले यसअघि नै निषेधाज्ञा आदेश जारी गरिसकेका छन्। सरकारको पछिल्लो प्रयासबारे जानकारी दिनुहोस् न।
हजुर, धन्यवाद। अब यहाँलाई थाहै छ, पछिल्लो करिब 1.5 महिनादेखि नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भयो। जसमा मंगिरदेखि ओह्रालो लागेको संक्रमण चाहिँ फागुनको सुरु सुरुसम्म आइपुग्दाखेरि निकै नै कम भएको थियो। हामीसँग दिनमा 50-60-70 केस हुने र देशभरको सक्रिय संक्रमित हामीले कुनै बेला 900-800 पनि झारेका थियौँ। यही बीचमा हामीले खोप पनि सुरु गर्यौँ। सम्भवतः कोरोना निकै हदसम्म नियन्त्रणमा आएको कारणले एउटा अलिकति आत्मविश्वास पनि बढ्यो हामीमा, समाजमा जित्न सकिँदो रहेछ भन्ने खालको कोरोनाप्रतिको अलिकति सतर्कता र त्रास अलिक कम पनि भयो होला। र दोस्रो चाहिँ अब भ्याक्सिन सुरु भयो भनेपछि त्यसले मनोबल पनि बढायो। तर हाम्रो खुला सीमा र अरू विभिन्न कारणहरूले गर्दाखेरि चैत सुरु भइसकेपछि कोरोनाको नयाँ संक्रमण सुरु भयो। सकभर निषेध आदेशहरू जारी नगरिकन, व्यवसायहरू बन्द नगरिकन यसलाई नियन्त्रण गर्ने प्रयासहरू विभिन्न रूपमा गर्यौँ। स्वास्थ्य मन्त्रालयले पटक पटक सूचनाहरू पनि जारी गर्यो, सिसिएमसीले पनि विभिन्न खालका निर्देशनहरू जारी गर्यो, केही सुरक्षाका उपायहरू पनि अप्नायौँ। तर वास्तवमा यी सबै कुराहरूले कोरोनाको बढ्दो संक्रमणलाई रोक्न नसकिसकेपछि अस्ति केही दिन अगाडि बसेको सिसिएमसीको बैठक को सिफारिस अनुसार मन्त्री परिषदले निर्णय गरेर अहिले काठमाडौँ उपत्यका र तराईमा 500+ संक्रमित भएका जिल्लाहरूमा र पहाडमा चाहिँ 200+ संक्रमित भएका जिल्लाहरूमा निषेधादेश जारी गर्न सकिने त्यो निषेधादेश जारी गर्नुपर्ने निर्णय अनुसार अहिले स्थानीय प्रशासनले करिब 12 जिल्लाहरूमा यो निषेध जारी गरेको अवस्था छ। यसले अत्यावश्यकीय सेवा बाहेक सबै कुराहरू हामीले रोक्न खोजेका छौँ, रोकेका छौँ। यो निषेधादेशले संक्रमणको दरलाई, त्यो श्रृङ्खलालाई, त्यो चेनलाई चाहिँ तोड्नेछ भन्ने हाम्रो विश्वास छ। तर यसको अर्थ निषेधादेश या यी बन्दाबन्दी मात्रै सबै कुराको समस्याको समाधान होइन, सबैको सतर्कता एकदमै जरुरी छ। यहाँले चासो राख्नुभएको अन्तर्राष्ट्रिय सीमाहरूको हकमा हामीले 3 कुराहरू गरेका छौँ। पहिलो, नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने गएको भए 1.5 महिना जुन खालको एउटा क्रम सुरु भएको थियो त्यसलाई अहिले रोकिएको छ। जो पहिल्यै यहाँ नेपाल आएर बसेका छन्, टिकट लिइसकेका छन्, उनीहरू त उड्नेछन्। करिब 15,000 संख्यामा त्यो छ भारतीय नागरिकहरूको। तर अरू अब चाहिँ नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक उड्न पाइने छैन। पहिलो, दोस्रो, नेपालीहरूको बाहिरबाट स्वदेश फर्किन पाउने र यहाँ रहेका विदेशीहरू आफ्नो मुलुक फर्किन पाउने त्यो कुरा सदा चाहिँ यथावत रहनेछ। तर नेपालीहरूले स्वदेश फर्किँदाखेरि अनिवार्य रूपमा 10 दिन होम क्वारेन्टाइनमा बस्ने कुरा गर्नुपर्नेछ र शङ्का लागेमा चाहिँ एन्टिजेन परीक्षण गरेर या पिसिआर टेस्ट गरेर शङ्कास्पदहरू चाहिँ आइसोलेसनमा बस्नुपर्नेछ। यहाँसम्म भारत र चीनका नागरिकहरूको कुरा हो, उहाँहरू सकभर यस्तो बेलामा चाहिँ क्रस बोर्डर आगमन आवागमन नगर्नुहोस् भन्ने हाम्रो आग्रह छ। तर कथम कदाचित गर्नै पर्ने भयो भने 72 घण्टा अगाडिको सम्मको चाहिँ पिसिआर रिपोर्ट नेगेटिभ र यता आइसकेपछि क्वारेन्टाइनमा बस्ने, होटल क्वारेन्टाइनमा बस्ने कुराको सुनिश्चितता सहित स्थानीय प्रशासनको अनुमति लिएर आवागमन चाहिँ गर्न पाइने, त्यो चाहिँ सहित हामीले अन्तर्राष्ट्रिय सीमाहरूलाई पनि व्यवस्थित गर्ने कुरा गरेका छौँ। यससँगै नेपालीहरूको अत्यधिक आगमन हुने प्रमुख 7 नाकाहरू नजिकै कम्तीमा पनि 1000 क्षमताका चाहिँ होल्डिङ सेन्टरहरू बनाएर सीमा क्रस गर्ने बित्तिकै उहाँहरूलाई होल्डिङ सेन्टरमा राख्ने, त्यहाँ परीक्षण गर्ने र परीक्षणबाट शङ्का नभएकाहरूलाई होम क्वारेन्टाइनमा पठाउने, अलिकति शङ्का देखिने बित्तिकै उहाँहरूलाई चाहिँ नजिकको हस्पिटल अथवा चाहिँ आइसोलेसन सेन्टरमा पठाउने गरी यो व्यवस्था गरिएको छ।
मजु, अब जसरी समस्या भयावहता तर्फ अगाडि बढ्दै गएको जनस्वास्थ्य विज्ञहरूले बताउनु भएको छ, यो अवस्था आउनुमा संघ सरकारको प्रदेश सरकारको भूमिका छ भनेर स्थानीय तहले अहिले भनिरहेको सन्दर्भ छ, मुख्य गरी सीमा व्यवस्थापनको सन्दर्भमा। हामीले गत वर्षबाट पाठ सिकेनौं अथवा सरकारले हामीभन्दा माथिल्लो तहको सरकारले गत वर्षको पाठ सिकेन, सीमा व्यवस्थापनमा ढिलाइ गर्यो, अन्तत निर्णय त गर्नै पर्यो, यो अलिकति अगाडि गरिदिएको भए यो अवस्था आउँदैनथ्यो भनेर स्थानीय तहका जनप्रतिनिधिहरूले अहिले भनेका कुराहरू आम संचार माध्यमहरूमा आइरहेका छन्। यो कुरालाई सरकारले कसरी लिएको छ, यो ढिलो भएको हो या
हजुर? अब करिब 15 लाख जति नेपाली नागरिकहरू भारतमा काम गर्नुहुन्छ, करिब 7 लाख जति भारतीयहरू नेपालमा काम गर्नुहुन्छ, हामी दुवै देश बीचमा खुल्ला सिमाना छ र कहीँ कतै पनि पासपोर्ट अथवा कुनै पनि खालको रेकर्ड प्रणाली राख्ने अहिलेसम्म चाहिँ व्यवस्था गरेको छैन। यो विषय छलफलमा छ, इपिजीको ले पनि केही कुराहरू यसलाई व्यवस्थित गर्न सुझावहरू दिएको छ, अरू विभिन्न समयका अध्ययनहरूले पनि त्यो कुराहरू दिएको छ, तर सीमाहरूको बारेमा कुनै पनि देशले एकतर्फी ढङ्गले निर्णय गर्न सक्दैन, गर्नु मिल्दैन पनि। त्यस हिसाबले गर्दा हामीले नेपालीहरू आफ्ना दाजुभाइहरूको आगमनलाई रोक्न सक्ने कुरा त भएन। हामीले गत वर्ष रोक्यौँ, केही समय रोक्यौँ, त्यसले अब अलिकति मानवीय समस्या पनि उत्पन्न भयो, दार्चुलाका समस्या हामीले देख्यौँ, गौरीखण्डका हामीले समस्याहरू देख्यौँ, अरू विभिन्न ठाउँमा समस्याहरू देखिसकेपछि पछि सर्वोच्च अदालतले पनि सुरक्षित साथ भित्राउनु भनेर आदेश दियो। हामीले हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वदेश नआउनुहोस् भनेर भन्न मिल्ने कुरा भएन। यसबीचमा चाहिँ कमजोरी कहाँनिर भयो, यदि त्यसलाई कमजोरी मान्ने हो भनेदेखि भने हामीले चाहिँ सीमाहरूका प्रमुख सीमानाकामा अनिवार्य हेल्थ डेस्क राख्ने र नजिकै होल्डिङ सेन्टरहरूको व्यवस्था गर्ने भनेका थियौँ। यसबीचमा मलाई लाग्छ करिब 9 नाकाहरूमा हामीले हेल्थ डेस्क आधुनिक सुविधा सहितको हेल्थ डेस्क राखेका छौँ, तर हाम्रा नाकाहरू त्योभन्दा धेरै छन्। तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ हामीले नाका मात्रै प्रयोग गर्दैनौँ, तपाईँले देखिरहनु भएको छ, समाचारमा बजाइ पनि रहनु भएको होला, पत्र पत्रिकाहरूमा टेलिभिजनका फुटेजहरूमा हामी देख्छौँ, नाका एक ठाउँमा छ, मान्छेहरू खेतका आलीहरू नाक्दै क्रस गरिरहेका छन्, त्यहाँ गएर ज्वरो नाप्नुपर्छ, त्यो यही सिमानामा धेरै ना टेस्ट हुँदैन, अलिकति शङ्का लागेकाहरूको एन्टिजेन टेस्ट हुन्छ, नभए तापक्रम लिइन्छ र उहाँहरूको चाहिँ फोन नम्बर लिएर पछि कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर सामान्य एउटा फारम भराएर उहाँहरूलाई घर पठाउने हो। तर त्यति पनि भर्नुपर्छ भन्ने कुराले छल्नका लागि मान्छेहरू विभिन्न ठाउँबाट प्रवेश गर्ने स्थिति बन्छ। अब यो कुरालाई रोक्ने कुरामा सरकार सँगसँगै स्थानीय तहहरू, स्थानीय प्रशासन, स्वयं नागरिक समेत र स्थानीय समुदाय समेत, त्यसो गर्दा उहाँहरूले एकछिन सरकारलाई छलेर उहाँहरू भित्र छिर्नुभयो, ठुलै सफलता प्राप्त गरे जस्तो लाग्दो हो, तर त्यसले त उहाँहरूलाई, उहाँको परिवारलाई, घरमा वृद्ध बाबा आमाहरू हुनुहुन्छ भनेदेखि, कोही दीर्घ रोगी हुनुहुन्छ भने उहाँहरूलाई, या चाहिँ भनौँ न समुदायलाई, सबैलाई असर गर्ने हो र खुद आफैलाई पनि असर गर्ने हो। यदि उहाँमा सङ्क्रमणको लक्षण देखियो भनेदेखि त सरकारले तुरुन्तै त्यही नजिकको हस्पिटलमा लैजान्थ्यो, बचाउन सक्थ्यो। गाउँ दूरदराजमा जानुभयो, त्यहाँ टेस्ट पनि हुँदैन, अनि चाहिँ बस्दा बस्दै सिटिस्त भएर भोलि हस्पिटलसम्म पनि आउन नसक्ने अवस्था आउँछ। त्यस कारणले यसमा अलिकति नागरिकहरूको सहयोगको पनि जरुरत छ। जुन अनुपातमा हामीले निर्णय गरेर हेल्थ डेस्कहरू फटाफट बनाउने र नजिकै आइसोलेसन र होल्डिङ सेन्टरहरू बनाउने भनेका थियौँ, केही ठाउँहरूमा त्यसको अलिकति कमी रहेको छ, त्यसलाई पूर्ति गर्न अहिले नेपाली सेनालाई जिम्मा दिइएको छ। प्रमुख 7 नाकाहरूमा 1000 क्षमताभन्दा बढीका होल्डिङ सेन्टरहरू बन्नेछन्। काठमाडौँमा पनि एउटा त्यस्तो होल्डिङ सेन्टर बन्नेछ जहाँ हामीले चाहिँ विदेशबाट आउनुभएकाहरूलाई त्यहाँ अलग्गै राखेर उहाँहरूको आवश्यक स्क्रिनिङ गरेर मात्रै घर पठाउने अथवा हस्पिटल पठाउने व्यवस्था गर्छौँ।
हजुर, आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा हामी कुराकानी गरिरहेका छौं कोरोना नियन्त्रणका लागि स्थानीय प्रयास र अन्तर्राष्ट्रिय क्षेत्रसँग भएका पछिल्ला पहलहरूबारे परराष्ट्र मन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रवक्ता प्रदीप कुमार घिमालीसँग। अब मन्जु, सरकारले पछिल्लो दिनमा अब हाम्रा साधन स्रोतले नभ्याएको सन्दर्भमा र खोपको सन्दर्भमा पनि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अथवा चाहिँ हामीले त्यो औषधिहरू खरिदका सन्दर्भमा पनि छलफल गरिरहेका छौं, खास गरी खोपको सन्दर्भमा र अन्य अब अहिले तत्काल प्रयोग हुने कतिपय औषधिहरू पनि अभाव भएको भन्ने खालका कुराहरू जिल्ला तहबाट रिपोर्टिङमा आएको छ। अब त्यसबाहेक पनि मन्त्रालयका तर्फबाट, परराष्ट्र मन्त्रालयका तर्फबाट केही दिन अघि मात्रै चीन सहितका विभिन्न मुलुकहरूसँग यहाँले आफै पनि संवाद गर्नुभएको छ, भर्चुअल छलफल भएको छ। मूलत अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा भेन्टिलेटरकै कुरा, अक्सिजनका सन्दर्भमा त हामीले भारतसँग पनि कुराकानी गरिरहेका छौं। यी क्षेत्रीय स्तरका हाम्रा छिमेकीसँग र अन्तर्राष्ट्रिय समुदायसँग कोरोना नियन्त्रणमा भएका चाहिँ पछिल्ला प्रयासहरू के हुन्, त्यसका उपलब्धिहरू तत्काल के देखिनेछन्?
यहाँलाई थाहा छ, अब कोरोना संक्रमण विश्वव्यापी रूपमा फैलिएसँगै हामीले यसका विरुद्ध एउटा अन्तर्राष्ट्रिय सहकार्यका लागि, क्षेत्रीय सहकार्यका लागि निरन्तर प्रयत्न गर्दै आयौँ। र दोस्रो एउटा त्यसको उद्देश्य चाहिँ यो मानव जातिको साझा शत्रु का विरुद्ध चाहिँ सबै मिलेर अगाडि बढौँ, किनभने कतिपय मुलुकहरूमा अलिक बढ्ता आत्मकेन्द्रित सोचहरू थियो, आफ्नो देशलाई मात्रै प्राथमिकता दिने खालका सोचहरू पनि प्रकट भएका थिए। ती सोचहरू प्रवृत्तिहरू चाहिँ यताकता अहिले पनि छन्, त्यस्तो हुनुहुँदैन। र एउटा चाहिँ यस्तो साझा शत्रुको विरुद्ध, साझा समस्याको विरुद्ध, साझा चुनौतीको विरुद्ध चाहिँ हामी सबै सहकार्यका साथ अगाडि बढ्नुपर्छ, संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ भन्ने यो एउटा ऐक्यबद्धता र सहकार्यका लागि हाम्रा प्रयासहरू हुन्। दोस्रो, अब नेपाल आफू खोप उत्पादक होइन र अन्य कतिपय अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरूमा पनि हामीले बाहिर भर पर्नुपर्ने अवस्था छ। यो आवश्यकतालाई ध्यानमा राखेर हामीले सुरुदेखि नै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिँदै आएका छौँ। कहिले हामीले सार्कको ब्यानरमा क्षेत्रीय सहकार्यहरूलाई अगाडि बढाउने प्रयत्नहरू गरेका छौँ। सार्कको स्तरको कोभिड इमर्जेन्सी फन्ड हामीले निर्माण गर्यौँ, भारतीय प्रधानमन्त्रीले त्यसको पहल गर्नुभयो, नेपालले पनि त्यसमा सहयोग दियो। त्यस्तै डोमेस्टिक लेभलमा पनि ती कुराकानीहरू भएका छन्, द्विपक्षीय रूपमा पनि कुराकानी भएका छन्। र भर्खरै अस्ति मात्रै चीनले नेपाल सहित दक्षिण एसियाका अन्य मुलुकहरू, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का सहितको एउटा सहकार्य गत वर्ष पनि सुरुमा हामीले चारवटा मुलुकबाट सुरु गर्यौँ, अहिले चाहिँ छवटा मुलुकको बिचमा त्यो सहकार्यको छलफल भएको छ। र त्यो छलफलमा चाहिँ चीनले दक्षिण एसियाका लागि चाहिँ एउटा आपतकालीन एउटा स्वास्थ्य सामग्री र अन्य सप्लाईको एउटा स्टक चाहिँ राख्ने, ताकि भोलि प्राकृतिक विपत्ति होस् अथवा यस्ता महामारीहरू हुन्, ती महामारीहरूको बेलामा चाहिँ तत्काल आपतकालीन चाहिँ आपूर्ति उपलब्ध गराउन सकियोस् भन्ने ढङ्गले त्यो एउटा फन्ड, त्यो एउटा चाहिँ भण्डारण उसले गर्ने प्रस्ताव गरेको छ। सबै मुलुकहरूले हामीले त्यसलाई समर्थन गरेका छौँ। त्यस्तै अब चीनको गरिबी निवारण सम्बन्धमा एकदमै राम्रो सफलता उसले प्राप्त गरेको छ। भर्खरै उसले चाहिँ आफ्ना सम्पूर्ण नागरिकहरूलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएको छ, ठुलो सफलता हो। 1,40,00,000,000 जनसङ्ख्या भएको मुलुकमा गरिबी निवारण चाहिँ धेरै ठुलो कुरा भएको छ। त्यसलाई त्यसका बेस्ट प्र्याक्टिसेसहरू, त्यसका राम्रा अनुभवहरूबाट सिक्नका लागि पनि एउटा सहकार्यको कुराहरू भएको छ। यसका अतिरिक्त मैले अथवा हाम्रो परराष्ट्र मन्त्रालयले अहिले अब सबैभन्दा अहिले हामीलाई चुनौतीको विषयको रूपमा रहेको चाहिँ खोप, खोपको अहिले समस्या के छ भने त्यसै पनि विश्वव्यापी माग र यसको उत्पादन या आपूर्तिको बिचमा ठुलो ग्याप छ, त्यो त हामी सबैले देखिरहेकै छौँ। त्यसमाथि कुल उत्पादित खोपको 70% चाहिँ विकसित 10 देशका हातमा छ, 10 मुलुकहरू जसको जनसङ्ख्या चाहिँ एक अरब पनि छैन उहाँहरूले चाहिँ 70% भन्दा बढी चाहिँ राख्नु भएको छ र कैयौँ ठाउँमा थुपारिराखिएको छ जस्तो भर्खरै हामीले सुन्यौँ अमेरिकामा चाहिँ झन्डै 6 करोड मात्रा चाहिँ त्यतिकै बसेको छ अस्ट्राजेनिका खोप होइन अरू देशहरूमा कतिपय मुलुकलाई त एउटा सिङ्गल डोज सुरु पनि गर्न पाएका छैनन् करिब 20 मुलुकहरूले यो अवस्था चाहिँ रहनुहुन्न भनेर हामीले चाहिँ खोप उत्पादक मुलुकहरूसँग पनि सहकार्यका लागि कुरा गरेका छौँ यही प्रयत्नको फलस्वरूप भारतले हामीलाई 10 लाख खोप अनुदानमा दियो चीनले हामीलाई 8 लाख खोप अनुदानमा दियो कोभ्याक्सबाट हामीले 3,48,000 खोप अनुदानमा पायौँ र भारतबाट हामीले 10 लाख खरिद गऱ्यौँ 10 लाख अर्को खरिद गरिसकेको चाहिँ आउन बाँकी छ यसका अतिरिक्त चाहिँ हामीले अहिले अमेरिका रुस चीन र भारत आफै अहिले ठुलो स्वास्थ्य समस्यासँग जुझिरहेको हुनाले त्यहाँबाट तत्काल थप खोप आपूर्तिको सम्भावना अलिक कम देखिन्छ बाँकी मुलुकहरूसँग हामीले चाहिँ खोप खरिदका लागि सहुलियत दरमा खरिदका लागि चाहिँ छलफलहरू अगाडि बढाएका छौँ छलफलहरू सकारात्मक ढङ्गले अगाडि बढेको अवस्था छ
मन्जु अब यो यसको अनुमान गर्न त अलि कठिनै अवस्था छ यहाँले पनि अब भनौँ न प्रसङ्गमा अहिले भर्खरै कुरा गर्नुभयो र अन्तर्राष्ट्रिय स्तरमा जुन खालको अहिले तानातानको अवस्था छ अथवा मागको जुन चाहिँ उच्च तह छ त्यसले गर्दा आपूर्तिमा कहीँ न कहीँ समस्या देखिया छ यद्यपि आम सर्वसाधारण तहमा अब यो खोपको चाहिँ पहुँच कहिलेसम्म पुग्न सक्ला भन्ने खालको एउटा जिज्ञासा छ जसो अब हामीले पछिल्लो प्रयासहरू जुन गरेका छौँ अमेरिकासँग चीनसँग रुससँग भारत आफै समस्यामा छ यद्यपि हामीले भारतसँग पनि प्रयास गरिरहेछौँ यसको केही नतिजाहरू देखिन्छ मन्जु
छिटै त्यसको नतिजा देखिने हामीले विश्वास गरेका छौँ मैले अब एकिन मिति त भन्न सक्दैन तर हामीले जोसँग कुराकानी गरेका छौँ उहाँहरूले सकारात्मक सोच राख्नु भएको छ अब अहिले हाम्रो प्लान चाहिँ कम्तीमा पनि हुन त अहिले 40 वर्षभन्दा मुनिको समूहमा पनि खोपको यो कोभिडको संक्रमण यो नयाँ भेरिएन्ट आइसकेपछि यसले संक्रमण एकदम उच्च देखिएको छ मृत्यु दर पनि देखिएको छ तर पनि हाम्रो अब सुरुको प्लान चाहिँ कम्तीमा 40 वर्ष माथिको उमेर समूह र अलिकति जोखिममा रहेका उमेर समूहलाई चाहिँ छिटो पहिलो प्राथमिकतामा र निशुल्क रूपमा चाहिँ खोप उपलब्ध गराउने हो त्यसका लागि हामीलाई अरू 50-60 लाखसम्म मात्रामा खोपहरू प्राप्त भयो भनेदेखि हामीले उच्च प्राथमिकतामा रहेको त्यो समूहलाई चाहिँ खोप लगाइसक्थ्यौँ त्यसपछि क्रमशः अब कोभ्याक्सबाट पनि आउने क्रम छँदैछ र अरू अन्यत्रबाट पनि हामी लिन सक्थ्यौँ हामीले त्यस हिसाबले चाहिँ अहिले कम्तीमा पनि 50-60 लाख मात्रा खोपको लागि चाहिँ पहलहरू गरिरहेका छौँ र मेरो आशा र विश्वास छ हामीले त्यसमा
मजु अब यो रेमडेसिविर सहितका औषधिको जुन अपर्याप्तता देखिएको छ अथवा माग उच्च छ यहाँ बजारमा पर्याप्तता छैन त्यसका कारण पनि समस्या उत्पन्न भएको सन्दर्भ छ एकातिर भेन्टिलेटर सहितका सामग्रीको सन्दर्भ छ यसमा केही तत्काल प्रगति हुन्छ
अक्सिजनको बारेमा स्वास्थ्य विज्ञहरूले भन्नुभएको मलाई दिनुभएको जानकारी चाहिँ नेपालमा उत्पादनको कमी होइन उत्पादन पर्याप्त मात्रामा छ अक्सिजन तर अक्सिजनलाई ढुवानी गर्ने जुन सिलिन्डर हो सिलिन्डरको अभाव चाहिँ अलिकति बढ्यो एउटा कतिपयले घरमा चाहिँ अप्ठ्यारो पर्छ भनेर गएर राख्ने घरमा चाहिँ होल्ड गर्ने प्रक्रियाले पनि हामीसँग भएका सिलिन्डरहरू तिनीहरू सर्कुलेट हुन पाएनन् दोस्रो चाहिँ भारतमा अलिकति समस्या देखिएपछि कतिपय ठाउँमा व्यापारीहरूले भारततिर पनि पठाउनु भयो त्यसलाई अन्यथा भन्नु पनि मिल्दैन दुःख परेको बेलामा चाहिँ हामीले सहायता गर्नु हाम्रो कर्तव्य पनि हो तर पनि अब यहाँ हाम्रो आफ्नो आवश्यकता र यो सिलिन्डरको उपलब्धताको बिचमा चाहिँ अलिकति ग्याप भइसकेपछि अहिले हामीले सिलिन्डरको लागि अस्ति मात्रै मन्त्री परिषद बैठकले अक्सिजनसँग सम्बन्धित सबै सामग्रीहरूमा भन्सार छुट गर्ने करहरू छुट गर्ने निर्णय गरेको छ मलाई लाग्छ निजी क्षेत्रले त्यसमा ल्याउनेछ सँगसँगै सरकारले पनि यसमा तत्काल केही गर्नुपर्ने देखेर केही प्रक्रियाहरू अगाडि बढाएको छ थप सिलिन्डरहरू हामी झिकाउँछौँ अरू अत्यावश्यक बाँकी औषधिहरू जस्तो यहाँले भेन्टिलेटर भन्नुभयो भेन्टिलेटरका निम्ति पनि हामीले कुराकानीहरू गरिरहेका छौँ यसबिचमा हामीले भारतबाट अमेरिकाबाट कम्बोडियाबाट अरू विभिन्न मुलुकहरूबाट अनुदान पनि प्राप्त गरेका छौँ भेन्टिलेटर सङ्ख्या ठुलै थपिएको छ अझ आवश्यक पर्यो भने हामी त्यसलाई थप खरिद गरेर पनि ल्याउँछौँ रेमडेसिभियर औषधि जो अलिकति क्रिटिकल केयरमा सहयोगी भएको देखिएको छ त्यसको लागि हामीले बङ्गलादेशसँग कुराकानीहरू गरिरहेका छौँ र त्यहाँबाट हामी थप करिब 5,000 बाहेक चाहिँ त्यो औषधि ल्याउने गरी प्रक्रियाहरू अगाडि बढेको अवस्था छ।
मजु हामी अब करिब अन्त्य अन्त्यमा छौँ। अन्तिम एउटा जिज्ञासा, राजनीतिक दलहरूको भूमिका, यहाँ सत्तारूढ दलको प्रवक्ता पनि हुनुहुन्छ, राजनीतिक दलका कार्यकर्ताहरूले तल्लो तहमा अहिले गर्नुपर्ने भूमिका यहाँहरूले निर्देशन त दिनुभएको छ, यद्यपि त्यो कतिको कार्यान्वयनमा आएको छ, अन्तिम मिनटमा भनिदिनुहोस् न।
हामीले अस्ति केन्द्रीय कमिटिको बैठकबाट सिङ्गो सबै जनप्रतिनिधिहरू र स्थानीय प्रदेश कमिटीहरू, जिल्ला कमिटीहरू र पालिका तहका कमिटीहरूलाई र सबै कार्यकर्ताहरूलाई चाहिँ कोभिड विरुद्धको यो अभियानमा संलग्न हुन निर्देशित गरेका छौँ। उहाँहरूले पहिलो त आफै सुरक्षित रहनु पर्यो, भिडभाड गर्नु भएन। दोस्रो, जनचेतना जगाउनु पर्यो, मास्क अनिवार्य लगाउने, हातको सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम गर्ने, ती कुराहरूमा र सबभन्दा ठुलो चाहिँ विदेशबाट फर्केकाहरूलाई क्वारेन्टाइनमा राख्ने, उहाँहरू क्वारेन्टाइनमा बसेको कुराको सुनिश्चितता गर्ने र आपतकालीन अवस्था पर्यो भनेदेखि चाहिँ नजिकको स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि चाहिँ त्यो एकदम स्वयंसेवी अभियानमा चाहिँ लाग्नुहोस् भनेर हामीले आह्वान गरेका छौँ। साथीहरूले तल त्यो कामहरू सुरु गरिसक्नु भएको छ, ठाउँ ठाउँमा स्वयंसेवक समूहहरू बनाएर उहाँहरू त्यसमा मोबिलाइज भइसक्नु भएको अवस्था छ।
मूल रूपमा अब उहाँहरूको गतिविधि नै कम गर्नुपर्ने देखियो,
गतिविधि कम गर्ने, तर गतिविधि कम गर्ने भनेर सबै घर बस्यो भनेदेखि चाहिँ फेरि कसले त्यसको निगरानी गर्ने, कसले अनुगमन गर्ने, अप्ठ्यारोमा परेकालाई कसले सहायता दिने, आफू सुरक्षित रहँदै स्वयंसेवी भावनाका साथ अप्ठ्यारोमा परेकालाई लाग्ने के अरे सहयोगमा लाग्ने, र सबभन्दा ठुलो कुरा चाहिँ त्यो विदेशबाट फर्किनु भएको, अब अहिले चाहिँ गाउँ गाउँबाट आइरहेका रिपोर्टहरू, एकदम दूर दराजकै गाउँहरूमा पनि कोभिड एकदमै फैलिएको चाहिँ सुनिएको छ, र त्यसको एकमात्र कारण भनेको चाहिँ बाहिरबाट आउनुभएका साथीहरू अब यथातथै गोलमेल हुने, सबैसँग भेट्ने, मास्क नलगाउने, दूरी कायम नगर्ने स्थितिले हो। त्यो कुरालाई कन्ट्रोल गर्नका लागि त्यो उहाँहरूलाई चाहिँ क्वारेन्टाइनमा राख्ने कुरादेखि लिएर अरू जति पनि आवश्यक स्वास्थ्य सतर्कताका कुराहरू हुन् त्यसको जागर, त्यस सम्बन्धी जनचेतना अभिवृद्धि र त्यसको अनुगमन पनि चाहिँ राजनीतिक दलका कार्यकर्ताहरूले गर्न सक्छन्। म नेकपा एमालेका कार्यकर्ताहरू मात्रै नभएर अरू राजनीतिक दलका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यो एउटा साझा लडाइँ हो, यो लडाइँ जितियो भने अब सरकार बन्ने फेर्ने यी सबै कुरा त गर्दै गरौँला, केही ठुलो कुरा भएन, तर सबभन्दा पहिले त अहिले नागरिकहरूको जीवन रक्षा सबभन्दा ठुलो कुरो भएको हुनाले सबैले चाहिँ भोलिन्टियरले यस काममा लाग्नको निम्ति मैले तपाईँको लोकप्रिय कार्यक्रम मार्फत आह्वान पनि गर्न चाहन्छु।
मन्जु, यहाँलाई धेरै धेरै धन्यवाद समय र सन्दर्भका लागि। उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रवक्ता प्रदीप कुमार गेवाली अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै। अन्तर्सम्वादको आजको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापा र शंकर भण्डारी सहित म सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।